This is Radio Adelaide 101.5 FM in Adelaide and streaming live at radio.adelaide.edu.au. It's now time for the Nepali Bhutanese program Voice of Shangri-La in Nepali.
श्रोताहरू नमस्ते. हरेक आइतबार 9:30 बजे हामी फेरि आएका छौँ भोइस अफ साङ्ग्रेल लिएर. आज तपाईँको साथमा म कमल छु. सधैँ झैँ हाम्रो मेरो साइडमा मुनाजी हुनुहुन्थ्यो, आज हुनुहुन्न. उहाँ आज तिज मनाउन व्यस्त हुनुहुन्छ. श्रोताहरू, आज हाम्रो कार्यक्रम अलि तिज विशेष रहनेछ. आज हाम्रो कार्यक्रममा हामीले तिजका गीतहरू बजाउनेछौँ र आशा गर्छौँ हजुरहरू घरमा एकदम मजाले नाच्नुहुन्छ भनेर. त्यस्तै गरी श्रोताहरू, हजुरहरूले आफ्नो चिनेको साथीहरू दिदीबहिनीहरूलाई तिजको केही म्यासेजहरू पठाउन चाहनुहुन्छ भने हाम्रो भोइस अफ साङ्ग्रिलाको फेसबुकमा लेखेर पठाउन सक्नुहुनेछ. त्यस्तै गरी मलाई एसएमएस पनि गर्न सक्नुहुनेछ. मेरो फोन नम्बर छ 04220660623. श्रोताहरू, त्यस्तै गरी आजको कार्यक्रममा गीत मात्र नभएर मैले यहाँ आज एकजना हाम्रो एडलेडमा यहाँ नेपाली पाठशालाबाट आज तिज मनाएको थियो त्यहाँ जानुभएको एकजना दिदी भनौँ, उहाँसँग जोस यो फोन मार्फत मैले कुरा गर्न ट्राई गर्नेछु. यो एकदम नयाँ मलाई पनि नयाँ हो यो फोनबाट कुरा गर्ने. आशा छ मिल्यो भने सकेसम्म म ट्राई गर्छु र आशा छ हामी उहाँसँग कुरा गर्ने पाउनेछौँ. त्यस्तै गरी हाम्रो कार्यक्रममा सदाझैँ समाचार र खेलकुद समाचार त छँदैछन्. श्रोताहरू आउनुहोस्, आज हाम्रो कार्यक्रम सुरु गरौँ. यो गत हप्ताका समाचार हाम्रो इन्द्र अधिकारीजीबाट.
श्रोताहरू, साताभरिको समाचार लिएर म उपस्थित छु. सुरुमा नेपालको समाचारबाट सुरु गरौँ. पूर्व पश्चिम राजमार्गमा रहेको कैलालीको मसुरिया स्थित कन्काई होटलमा बुधबार राति बास बसेका एक युवकले साथमा ल्याएकी युवतीको हत्या गरेका छन्. आफ्नै श्रीमती भनेर साथमा ल्याएकी ती युवतीको हत्या गरेर युवक बिहिबार बिहानै होटलबाट फरार भएका छन्. युवक र युवतीको नाम र ठेगाना होटल सञ्चालकले नलेखेकाले उनीहरूको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ. काठमाडौँबाट महेन्द्रनगर हिँडेको बताएका थिए ती युवकले. घाँटीमा डोरीले कसेर हत्या गरेकी युवतीको लास कोठाको ऱ्याकमा छोपेको अवस्थामा भेटिएको थियो. मोटरसाइकलमा आएका उनीहरूले बुधबार साँझ श्रीमान र श्रीमती जस्तै एक आपसमा व्यवहार गरिराखेको होटल सञ्चालकले लुइन्टेलले बताएका छन्. बिहानै उठेर युवकले बिलको रकम बुझाएर जान खोज्दा शङ्का लागेर होटल सञ्चालक लुइन्टेलले श्रीमती खै भनेर सोधेका थिए. संवैधानिक राजतन्त्रको वकालत गर्दै आएको दल राप्रपा नेपालका चार सभासद बुधबार संसदबाट निष्कासित भएका छन्. व्यवस्थापिका संसदको बैठकमा अवरोध गर्न थालेपछि सभासदहरू चन्द्रबहादुर गुरुङ, बबिता मोक्तान, कुन्ती शाही, रामनारायण सिंहलाई एक दिनका लागि निलम्बन गरिएको हो. व्यवस्थापिका संसदको बैठक सुरु भएपछि सभासद सिंहले लामो भाषण गरेपछि संसद अवरोध गर्ने प्रयास गरे. उनी लगायत चार सभासद उठेर नाराबाजी गर्न थालेपछि सभामुख सुभाष नेम्बाङले सम्मान बाहिर निस्कन आग्रह गरेका थिए. तर उनीहरूले नटेरेपछि सभामुखले मर्यादा पालक लगाएर उनीहरूलाई बाहिर निकालेका थिए. तर यसभन्दा अघि सबै ठुला पार्टीहरूले संसद बैठक अवरुद्ध गर्दा सभामुखले केही गर्न सकेका थिएनन्. बरु उनले संसद बैठक सारेको सूचना निकाल्थे. तपाईँ आइफोन त खुब प्रयोग गर्नुहुन्छ होला. नेपालमा पनि आइफोन सम्बन्धी एउटा समाचार छ. ब्ल्याकबेरी मोबाइल ल्याउने योजना अघि बढ्न नसकेपछि नेपाल टेलिकमले आइफोन ल्याउने तयारी गरेको छ. नेपालमा आइफोन ल्याउन टेलिकमले नन डिस्क्लोजर एग्रिमेन्ट समेत गरिसकेको छ एप्पलसँग। एप्पल नेपाल टेलिकमसँग मिलेर नेपालमा अपरेटरसँगै सेवा सुरु गर्ने कुरामा सकारात्मक प्रतिक्रिया जनाएको छ। टेलिकमले एप्पलको आइफोन ल्याउनुभन्दा अघि क्यानरेली कम्पनी रिसर्च इन मोसन रिमसँग मिलेर ब्ल्याकबेरी ल्याउने तयारी गरेको थियो, तर रिमले टेलिकमसँग कडा शर्त राखेपछि सम्झौता हुन सकिएको छ। रिमले सुरुमै $2,00,000 शुल्क मागेको थियो, त्यसलाई टेलिकमले स्वीकार गरे कोमा पछि हरेक महिना कम्तीमा $20 रिमलाई दिनुपर्ने, वार्षिक $1,000 का दरले ग्राहक बढाउनु पर्ने प्रस्ताव राखेपछि टेलिकमका अधिकारीहरू यसबाट पछि हटेका हुन्। विकसित मुलुकहरूमै क्षमता अनुसार कम्तीमा 600-700 अमेरिकी डलर मूल्य पर्ने आइफोन सम्झौता गरेर नेपालमा ल्याउँदा सस्तो पर्छ। एप्पलले केही दिन अघि मात्र विकासोन्मुख देशको लागि सस्तो मूल्यको आइफोन 4G ल्याउने घोषणा गरेको छ। विकासोन्मुख देशमा 8GB मेमोरीसहितको नयाँ आइफोन 4G एप्पलले $150-200 उपलब्ध गराउने यसै साता सार्वजनिक गरेको थियो। एप्पलले आउँदो अक्टोबरमा आइफोन 5 बजारमा सार्वजनिक गर्ने योजना बनाइरहेको छ। आइफोन 5 अमेरिकी बजारमा सार्वजनिक गर्नु अघि नै 4 विकासोन्मुख बजारमा रहेको चासो बढाउन सस्तो मोलमा उत्पादन गर्ने तयारी गरेको हो। अब प्रधानमन्त्री सम्बन्धी समाचार, नेपालको 35 प्रधानमन्त्रीका लागि अहिले चुनाव भइरहेको छ। नेकपा माओवादीका उपाध्यक्ष बाबुराम भट्टराई र नेपाली काङ्ग्रेसका संसदीय दलका नेता अथवा उपसभापति रामचन्द्र पौडेल प्रधानमन्त्री दौडमा रहेका छन्। अहिले चुनाव भइरहेकोले गर्दाखेरि तपाईँलाई हामी यो कार्यक्रमभर ताजा अपडेट दिइरहनेछौँ के भइरहेछ भनेर। तर माओवादीले चाहिँ मधेसी वादी दलहरूसँग सम्झौता गरेकाले गर्दाखेरि अहिलेसम्मको अवस्था हेर्दाखेरि माओवादी उपाध्यक्ष बाबुराम भट्टराई करिब करिब नेपालको प्रधानमन्त्री हुने निश्चित जस्तो देखिन्छ। अब भुटान सम्बन्धी खबर, फेसबुक तपाईँ कतिको चलाउनुहुन्छ चलाउने नचलाउने कमै होला नि। हिजो फेसबुकको आलोचना गर्नेहरू पनि आज यसका फ्यान भएका छन्। यसकै उदाहरण हुन् भुटानका प्रधानमन्त्री जिग्मे थिन्ले। विपक्षी दलका नेता छिरिङ तोप्गे फेसबुकबाट निकै पपुलर भएको देखेपछि प्रधानमन्त्री थिन्लेले पनि यसै सातादेखि फेसबुकमा आफ्नो उपस्थिति देखाएका छन्। उनले फेसबुक खोलेको 5 1,000 फ्यान भेटाए। अझ पनि उनी साथीहरूको रिक्वेस्ट लिइरहेका छन्, यो उनी आफै चलाउँछन्। त्यस्तै प्रधानमन्त्रीको कार्यालयले पनि उनको नाममा फ्यान पेज पनि खोलेको छ। यसमा उनका झन्डै 600 फ्यानहरू छन्। प्रधानमन्त्रीको कार्यालयका एक कर्मचारीका अनुसार उनी फ्यानहरूसित आफै गफ गर्न आतुर छन्। खैनी र धुम्रपान निषेध विरुद्ध खोलिएको एउटा फेसबुक अभियानमा पनि उनी एक सदस्य भएका छन्, तर उनले यसमा कुनै प्रतिक्रिया जनाएका छैनन्। भुटानका थोरै राजनीतिक कर्मीहरूले मात्र फेसबुक जस्तो सोसियल नेटवर्क चलाउँछन्। केही समय अघि मात्र उनले फेसबुकले सार्वजनिक विचलन ल्याएको भन्दै सरकारी कार्यालयहरूमा यसलाई बन्द गर्ने बताएका थिए। फेसबुक चलाउने अर्का मन्त्री हुन् सञ्चार मन्त्री नन्दलाल राई। अब अर्को समाचार, यही अक्टोबरमा भुटानका राजा जिग्मे खेसरसित बिहे गरेर भुटानकी रानी हुन लागेकी जोत्सम पेमाले अब संस्कृत पढ्न सहयोग गर्ने भएकी छिन्। रमाइलो खबर छ। यसै साथै सार्वजनिक गरिएको सूचना अनुसार बौद्ध गुम्बाहरू र पाठशालाहरूमा पढ्ने 15 विद्यार्थीलाई हरेक वर्ष स्नातकोत्तर तहमा संस्कृत, पाली, ज्योतिष, आयुर्वेद, चित्रकला र सङ्गीत पढ्न भारत र श्रीलङ्का पठाइनेछ। यसलाई क्विन एन्डोमेन्ट फर कल्चरल स्टडिज नाम दिएको छ र अर्को सालबाट यो कार्यक्रम सुरु हुनेछ। यसअघि आफ्नै खर्चमा पढ्दै गर्नेहरूले पनि यो सहयोग पाउन सक्नेछन्। भारतले भुटानलाई बङ्गलादेश सहित तेस्रो मुलुकसित व्यापार गर्न भारतले खोलेको थप 11 नयाँ व्यापारिक मार्गमध्ये 4 मार्ग प्रयोग गर्न दिने बताएको छ। भुटानले 2008 नै थप मार्गको माग गर्दै आएको थियो। यस सम्बन्धी औपचारिक निर्णय गत साता दिल्लीमा सम्पन्न द्विपक्षीय वार्तामा भएको हो। यी 4 व्यापारका लागि चाहिने पूर्वाधार पनि भारतले नै बनाइदिनेछ। हाल भुटानले तेस्रो मुलुकसित व्यापार गर्नका लागि भारतका 16 मार्गहरू प्रयोग गरिरहेको छ। वार्तामा भुटान भारत व्यापारका लागि फुन्चोलिङ र साम्रोजङ्खर बाहेक अरू बाटाहरू पनि खोल्ने सहमति भएको छ। पश्चिम बङ्गालको जयगाउँदेखि भुटानको पासाखा र आसामको दाराङ्गादेखि भुटानको मोटाङ्गा मार्ग सम्भावित व्यापारिक मार्गको रूपमा हेरिएको छ। व्यापार वृद्धि गर्न भुटानले भारतलाई हाँसिमारा रेल लाइनलाई पासाखा छेउ तोरीबारीसम्म विस्तार गर्न अनुरोध गरेको छ। भुटान भारतले गत वर्ष डोनाल्ड ट्रम्प 55 अरब बराबरको व्यापार गरेका थिए। यसमा भुटानलाई 3 घाटा छ। प्रक्रियागत समस्या कर्मचारीको असहयोग र सरकारको प्राथमिकतामा नपरेका कारण दक्षिण भुटानका सडक निर्माणका लागि एसियाली विकास ब्याङ्कले दिएको सहयोग प्रयोगमा आउन सकेको छैन। गएको दुई दशक विकासको मुहार देख्न नपाएको दक्षिण भुटानमा सडक विस्तार गर्न ब्याङ्कले 3,87,00,000 अमेरिकी डलर बराबर सहयोग दिएको थियो। यी सडकहरू खास गरी दागना, साम्डुजङ्खर र छुक्कामा बनाइने योजना छ। प्रकृति संरक्षण मापदण्ड अनुसार नमिलेको भन्दै सरकारले आएका प्रस्तावहरूको स्वीकृत गरेको छैन। कतिपय सडकहरू संरक्षण क्षेत्रभित्र पनि पर्छन्। उता सरकारले 67 किलोमिटर लामो सिङ्गार बुमथाङको सिङ्गार र लोन्सेको गोरगान जोड्ने राजमार्गको आधा जसो भाग संरक्षण क्षेत्रमा परे पनि निर्माण गर्ने योजना स्वीकृत गरिसकेको छ। प्रकृति संरक्षणविदहरूको विरोधका बावजुद सरकारले यसै साथ यो निर्णय गरेको हो। सडक निर्माण गर्दा वन्यजन्तुका वासस्थानलाई कुनै असर नपर्ने सरकारले जनाएको छ। तपाईँ अहिले लाइभ सुन्दै हुनुहुन्छ एडिलेडबाट सञ्चालन रेडियो एडिलेड। अहिले लाइभ सुन्न सक्नु भएन भने तपाईँको फुर्सदको समयमा ipajournal.com गएर पनि सुन्न सक्नुहुनेछ। अब म कमलजीलाई फेरि स्पोर्ट्स समाचारको लागि माइक्रोफोन दिन्छु है त।
धन्यवाद दिँदैछु। श्रोताहरू, यो हप्ता पनि हिमालयन याक्सले जित हासिल गरेको छ। अल्टिमेट फुटबल क्लबलाई 6-4 स्कोरले हराउन सफल भयो। खेल अलि रफ भएकोले झन्डै तनावतिर मोडिएको थियो, तर दुवै टिमको धैर्यताले गर्दा यो हुन पाएन। हिमालयन याक्सको यो लगातार 9 जित हो। आगामी खेल 1 सेप्टेम्बरमा 7:40 हुने भएकोले सबै नेपालीलाई गेम हेर्नको लागि आह्वान गरिन्छ। खेल हुने स्थान छ अन्ली हाई स्कुल, लेक्सन विनय पौडेल टिम म्यानेजर।
त्यो समयको बारेमा अलिकति भनिदिउँ होला कमलजी, 7:40 साँझ होला।
हजुर, साँझ ठिक भन्नुभयो, बिहान त अवश्य होइन। 7:40 बेलुकी हजुरहरूको समय मिलेमा हाम्रो यो नेपाली हिमालयन याक्सलाई सपोर्ट गर्न अवश्य जानुहोला। श्रोताहरू सुन्दै हुनुहुन्छ साङ्ग्रिलाका आवाजहरू अथवा भोइस अफ साङ्ग्रिला रेडियो एडलेड 101.5 FM। यो कार्यक्रमलाई हजुरहरूले अनलाइन पनि सुन्न सक्नुहुनेछ www.radio.adelaide.edu.au। त्यस्तै गरी हजुरले हामीलाई म्यासेजहरू पठाउन सक्नुहुन्छ। हाम्रो फेसबुक पेज साङ्ग्रिलाका आवाजहरूमा म्यासेज पठाउन सक्नुहुन्छ। अघि नै भनेको थिएँ मैले, आजको कार्यक्रम हामीले 30 विशेष राखेका छौँ। आज हामीले यो कार्यक्रममा सकेसम्म धेरै नै 30 गीतहरू बजाउनेछौँ र आशा गर्छौँ हजुरहरू घरमा मजाले नाच्नु पनि हुनेछ। श्रोताहरू, सुरु गरौँ हामी अब यो कार्यक्रम। 30 लहर आयो बरिलै भन्ने यो गीतबाट, यो गीत नेपाली फिल्म कन्यादानको हो र एकदम चर्चित र पुरानो पनि हो। आशा छ हजुरहरूलाई यो गीत मनपर्नेछ र छमछमी नाच्नु पनि हुनेछ।
Thank you.
श्रोताहरू, तिजको लहर आयो बढीलाई आशा छ यो गीत हजुरहरूलाई मन पर्यो होला। श्रोताहरू, मसँग अगाडि एउटा वाग्ले इन्टरप्राइजेसबाट एउटा यो छोटो म्यासेज छ। हजुरहरूलाई ट्याक्स रिटर्न हजुरहरूले अझै गर्नुभएको छैन भने हाम्रो एडलेडमा एकजना नेपाली दाजु आशिष वाग्लेजीले आफ्नो वाग्ले इन्टरप्राइजेसबाट एकदम सस्तो रेटमा ट्याक्स रिटर्न गर्न हजुरहरूलाई मद्दत गर्न सक्नुहुन्छ। उहाँको एड्रेस त मसित भर्खरै अगाडि छैन, त्यही पनि म उहाँको फोन नम्बर छ, हजुरहरू ट्याक्स रिटर्न गर्नुभएको छैन भने उहाँको यो फोन नम्बर टिप्नुहोला र उहाँसँग गराउनुहोला। फोन नम्बर छ 04-34-53-2062। श्रोताहरू, हजुरहरूले ट्याक्स रिटर्न अझै गर्नुभएको छैन भने एडलेडबाट नेपाली दाजुबाट हजुरहरूले ट्याक्स रिटर्न गर्न सक्नुहुन्छ। भरपर्दो एकदम हुनुहुन्छ उहाँ। त्यस्तै गरी हाम्रो यहाँ इन्द्रजीले पनि एउटा सूचना पढ्दै हुनुहुन्छ।
कमलजी, सूचना म एकछिनमा रोक्छु है त। म अहिले तिजको बारेमा एक दुईवटा शुभकामनाहरू पढ्दैछु। तपाईँ घरमा बसेर तिज मनाउँदै हुनुहुन्छ होला, साथीभाइसँग भेटघाटमा तिज मनाउँदै हुनुहुन्छ होला, खुब रमाइलो गर्दै हुनुहुन्छ होला। नेपालीहरू जहाँ जहाँ बसेका छन् त्यहाँ त तिजको रमाइलो रमझमै अहिले चलिरहेको छ। मलाई काठमाडौँबाट एकदम दूर दराजबाट शुभकामना आएको छ, अस्ट्रेलियामा बस्ने नेपाली भाषीहरूको लागि, हिन्दू धर्मावलम्बीहरूको लागि, र खास गरी एडलेडमा बसेर यो रेडियो सुनिरहनु हुने सम्पूर्ण नेपाली दिदीबहिनीहरूको लागि तिजको शुभकामना। एजेन्सी फ्रान्स प्रेस अथवा एएफपीमा काम गर्ने एकजना पत्रकार दीपक अधिकारीज्यूले एडलेडमा बस्ने सम्पूर्ण दिदीबहिनीहरूलाई, नेपाली दिदीबहिनीहरूलाई शुभकामना दिनुभएको छ तिजको अवसरमा। त्यस्तै रिपब्लिका दैनिकमा काम गर्ने एकजना सृजना श्रेष्ठ भन्ने बहिनीले पनि तिजको शुभकामना पठाउनु भएको छ अस्ट्रेलियामा बस्ने सम्पूर्ण नेपाली दिदीबहिनीहरूको लागि। अर्को शुभकामना सन्देश पठाउने एकजना बहिनी हुनुहुन्छ तुलसा गौतम केन्समा, उहाँ केन्समा रेडियो चलाउनुहुन्छ केन्स एफएममा, र उहाँले पनि एडलेडमा बस्ने नेपाली दिदीबहिनीहरूको लागि यो यसपालिको तिजको शुभकामना बाँड्नुभएको छ।
हजुर, आशा छ हजुर उहाँहरूको शुभकामना हामी सबैलाई लाग्छ होला। त्यस्तै गरी हजुरले त्यहाँ कुनै सूचना पढ्दै पनि हुनुहुन्छ?
म एउटा सूचना पढ्दैछु है। यो सूचना अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अस्ट्रेलियाको सूचना छ। अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अस्ट्रेलियाले आगामी लक्ष्मी जयन्तीको अवसर पारेर प्रदान गर्ने दुईवटा पुरस्कारको लागि नोमिनेसन आह्वान गरेको छ। ती दुईवटा पुरस्कारहरूमा पुरस्कारमा नेपाली रुपियाँ 10,000 बराबरको महावीर पुरस्कार र 7,500 बराबरको अधिकारी साहित्य पुरस्कार र सम्मान पत्र छन्। यी पुरस्कारहरू नेपाल बाहिर बसेर नेपाली भाषालाई योगदान पुर्याउनेहरूको लागि प्रदान गरिनेछ। यो चाहिँ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अस्ट्रेलियाले सञ्चालन गर्नेछ। यहाँहरू सबैलाई यो पुरस्कारका लागि आफ्नो प्रकाशित कृतिसहित अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजमा सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
श्रोताहरू, हजुरहरूको आइतबार कसरी बितिरहेको छ? अहिले के गर्दै हुनुहुन्छ? कि नाच्दै हुनुहुन्छ कि घरमा दर खाँदै पनि हुनुहुन्छ कि? दर खाँदिन त होइन, तर आइल्यान्डमा धेरैको छुट्टी अब तिज कहिले बुधबार परेको छैन नि चाहिँ?
हजुर, बुधबार परेको छ।
अब दर खाँदिन्छ अब मङ्गलबार,
मङ्गलबार राति।
तर अब धेरैले चाहिँ अब विकेन्ड पारेर आज पनि खाइसकेका छन् होला, होइन?
भने दर खाने तयारी हुँदै हुनुहुन्छ होला
हजुर पनि एकदम। श्रोताहरू, आशा छ हजुरहरू हाम्रो यो सो सुनेर मनोरञ्जन लिनुभएको छ होला। त्यसै गरी मैले अब यो सिन्धु मल्लको स्वरमा यो एउटा तिजको गीत बजाउन गइरहेको छु।
दर खाँदै तिजको गीत सुन्दै गर्नु होला, एकदम मस्ती खानु होला दर चाहिँ
एकदम। हाम्रो यो सब एडलेडमा बस्ने नेपाली दिदी बहिनीहरूको लागि यो सिन्धु मल्लको स्वरमा यो गीतको बोल छ, आउन राधा आऊ। आशा छ हजुरहरूले यो गीत सुनेर मनोरञ्जन लिनुहुन्छ होला। श्रोताहरू सुन्दै हुनुहुन्थ्यो सिन्धु मल्लको स्वरमा आउन राधा आऊ। आशा छ श्रोताहरू हजुरहरू घरमा मजाले नाचिरहनु भएको होला। श्रोताहरू हजुरहरूलाई मैले अघि नै भनेको थिएँ, आज यो मैले यहाँबाट फोन ट्राई गरेर एकजना हाम्रो यहाँ नेपाली दिदीलाई कुरा गर्ने ट्राई गर्नेछु भनेर, तर यहाँको फोन चाहिँ अलि नयाँ हालेको रहेछ त्यसैले मैले अलि चलाउन जानेको थिएँ जानिनँ र त्यो फोन पनि अलि लागेन, त्यसको लागि माफ पाऊँ। श्रोताहरू आज नेपाली पाठशालाले फुलाटन स्काउट हलमा तिज मनाएको थियो, त्यहाँ लगत झन्डै झन्डै 70-80 नेपाली महिलाहरूको प्रस्तुति थियो। त्यहाँ नेपाली अब सब मिलेर एकजनाले के पकाउने अर्कोले के पकाउने भनेर सबले बाँडिएको थियो र त्यसै गरेर हाम्रो नेपाली युवाहरूले चाहिँ त्यहाँ गएर सब सेटअप गर्नुभएको थियो, खानाहरू लग्ने खानाहरू पकाउने सेटअप गर्नुभएको थियो अनि म्युजिक सिस्टम पनि थियो त्यस्तै गरी, अनि त्यसो गरेपछि हाम्रो महिलाहरू सब नाच्न थाल्नुभयो अनि उता हाम्रो यहाँ पुरुषहरू चाहिँ फुटबल खेल्न जानुभयो। यो चाहिँ एकदम रमाइलो भएको थियो आज। श्रोताहरू त्यस्तै गरी हजुरहरू पनि आफ्नो घर घरमा मनाउँदै हुनुहुन्छ होला तिज। श्रोताहरू भर्खरै मैले अब एउटा subscriber call rakhna bhayeko chu.
You know who you are. You're interested in the world and what it has to offer, not someone else's version. That's why you listen to Radio Adelaide 101.5 FM. Like all community radio, we depend on your support. Without your subscription, the next sound you hear might be this. To subscribe, ring us now on 8303 5000. It's tax deductible.
हजुरहरू सुन्दै हुनुहुन्छ कार्यक्रम भोइस अफ साङ्ग्रिला रेडियो एडलेट 101.5 एफएम. अहिले रातको 10:03 गइसकेको छ. श्रोताहरू हजुरहरू हाम्रो यो कार्यक्रम www.radio.adelaide.edu.au पनि अनलाइन सुन्न सक्नुहुनेछ. त्यस्तै गरी यो आज सुन्न बिर्सिनुभयो भने अथवा पछि फेरि सुन्न चाहनुहुन्छ भने www.ipajournal.com पनि जान सक्नुहुन्छ र त्यहाँ गएर सुन्न सक्नुहुनेछ. श्रोताहरू हामीलाई भर्खर एडलेटबाट दीपक छेत्रीजीले आफ्नो श्रीमती ज्योति छेत्रीलाई एउटा यो 30 गीत रिक्वेस्ट गर्नुभएको छ. सुनौ दीपक छेत्रीजीले आफ्नो श्रीमती ज्योति छेत्रीजीलाई रिक्वेस्ट गरेको यो 30 गीत. 30 गीतको बोल छ आयो बरै तिजको रमझम.
पार्वतीले व्रत बसी शिवजीलाई मागिन् मनको रहर पूरा भयो कैलाशतिर लागिन् पोहोर साल मैले पनि पूजा पाठ लाए छ महिनामा भने जस्तै राम्रो स्वामी पाए
श्रोताहरू सुन्दै हुनुहुन्थ्यो आयो बरै तिजको रमझम र यो गीतलाई हाम्रो एडलेटबाट दीपक छेत्रीजीले आफ्नो श्रीमती ज्योति छेत्रीजीलाई सुनाउन चाहनुभएको छ. आशा छ यो गीत सुनेर दीपक जीको श्रीमती मजाले नाच्नुभयो होला र मनोरञ्जन पनि लिनुभयो होला भनेर. श्रोताहरू, त्यसै गरी हामीसँग अहिले एउटा ब्रेकिङ न्युज छ नेपालदेखि. इन्द्रजी केही भन्नुहुन्छ?
नेपालबाट एउटा ब्रेकिङ न्युज तपाईँलाई भनिहालौँ. नेपालको 35 प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई निर्वाचित हुनुभएको छ. उहाँले 340 मत ल्याउनुभयो भने उहाँको प्रतिद्वन्दी नेपाली काङ्ग्रेसका उपसभापति र संसदीय दलका नेता रामचन्द्र पौडेलले 235 मत ल्याउनु भएको छ. बाबुराम भट्टराईलाई जिताउनको लागि माले समाजवादी जनमुक्ति पार्टी, नेकपा एकीकृत, राष्ट्रिय जनमोर्चा र संयुक्त तराई लोकतान्त्रिक मोर्चाका सम्पूर्ण सदस्यहरूले सहयोग गरेको थियो भने काङ्ग्रेसको पक्षमा काङ्ग्रेस, एमाले र माले र केही साना दल मात्रै थिए, राप्रपा सहित साना दल मात्रै थिए. श्रोताहरू, तपाईँलाई बाबुराम भट्टराई नेपालको प्रधानमन्त्री निर्वाचित हुनुभएको छ, उहाँको बारेमा एउटा गीत बजाएपछि केही भनौँ न. अहिले म एक दुईवटा तिजको शुभकामना फेरि भनिहालौँ. हामीलाई यहाँ प्राप्त भएको छ ब्ल्याक गर्ल भनेर लेख्नु भएको छ, उहाँले उहाँको नाम उल्लेख गर्नुभएको छैन. त्यसपछि योगा घिमरे सल्जबरीबाट, कमला अधिकारी एनफिल्डबाट उहाँहरूले चाहिँ फादर्स डे र तिजको उपलक्ष्यमा बुवालाई पनि शुभकामना दिनुभएको छ र तिजमा पनि दिदीबहिनीहरूलाई सबैलाई शुभकामना दिनुभएको छ. कमलजी, अरू केही छ तपाईँसँग?
हजुर, हजुरले भन्छ अब हामी लागौँ फेरि एउटा तिजको गीतमा.
गीतपछि हामी बाबुराम भट्टराईको छोटो जीवन लिएर आउँछौँ.
हजुर, अवश्य नै. श्रोताहरू, कमल ओलीको बारेमा हजुरलाई कतिको थाहा छ? उहाँले एकदम चर्चित नेपाली तिजको गीतहरू त गाउनुहुन्छ. त्यस्तै गरी अहिले 2011 पनि उहाँले एउटा गीत गाउनु भएको छ,
सबैभन्दा मिठो त पहिलाजना पाम नै होला.
हजुर, त्यो नै हो. अहिलेको यो गीतको बोल छ, नाचौँ हामी
डिस्कोमा
भन्ने. श्रोताहरू, आशा छ यो गीत सुनेर हजुरहरू मनोरञ्जन लिनुहुन्छ होला भनेर र मजाले नाच्नुहुन्छ पनि होला. सुनौ कोमल अलीको स्वरमा नाचौँ हामी डिस्कोमा तिज.
Got
श्रोताहरू, तपाईँ अहिले लाइभ रेडियो एडिलेड सुनिरहनु भएको छ। तपाईँले प्रत्यक्ष प्रसारण संसारभरको कुनै पनि कुनामा बसेर रेडियो डट एडिलेड डट इडियु डट एयुमा तपाईँले हामीहरूलाई सुन्न सक्नुहुन्छ भने, तपाईँको फुर्सदको समयमा तपाईँले अहिले सुन्न भ्याउनु भएन भने ipajournal.com तपाईँले लगइन गरेर तपाईँको फुर्सदको समयमा सुन्न सक्नुहुन्छ। तपाईँलाई अघि हामीले भने जस्तै हामी नेपालको 35 प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईको बारेमा थोरै जानकारी दिन चाहन्छौँ। धेरै त हामीसँग छैन, हामीले जति भेटेका छौँ जानेका छौँ त्यति दिन चाहँदैछौँ। बाबुराम भट्टराईको पुर्ख्यौली गोर्खाको लिगलिग हो र उहाँका पुर्खाहरूले चाहिँ नेपालमा शाहवंशको राज संस्था स्थापना गर्नमा खुब भूमिका खेलेको थियो भन्ने इतिहासविदहरूले भनेका छन् र उहाँका पुर्खाहरू ज्योतिषहरू हुन्। उहाँका केही हजुरबाहरू पनि अहिलेसम्म पनि ज्योतिष गरेर बसिरहनु भएको छ। उहाँ सानोदेखि एकदम मेहनती विद्यार्थी, घरमा सबै कुरो काम गर्ने, दिदीको चाहिँ सानो उमेरमा विवाह भएपछि सबै घरको हेरचाह उहाँले गर्नुपर्ने अवस्था आएको थियो र त्यही वातावरण हुर्केकाले गर्दाखेरि सानै उमेरदेखि उहाँ मेहनती हुनुभयो। मेहनत स्वरूप त उहाँले पहिलो देखाउनु भयो 2036 सालको एसएलसीमा बोर्ड टप गरेर, सायद बोर्ड टप गरेर राजनीतिमा लागेर यति धेरै चर्चा पाउने बाबुराम भट्टराई मात्रै होला कमलजी,
हजुर
है। त्यसपछि एसएलसीमा बोर्ड टप गरे सरकारको सहयोगमा थोरै सहयोग पनि कति दिन्थ्यो कमलजी, अहिले भन्दाखेरि अलिक अप्ठ्यारो लाग्ला, 100 रुपियाँ दिन्छु महिनाको सरकारले
त्यति बेला,
हजुर त्यति बेलाको समय 36 सालको बेला। र उहाँ काठमाडौँ आउनुभयो र काठमाडौँमा चाहिँ लेखनाथ पौडेलको घरमा बसेर उहाँले अस्कल क्याम्पसबाट आइएससी गर्नुभएको, तर लेखनाथ पौडेलसँग चाहिँ भेट भएको होइन, विदेश गर्नुभएको थियो, त्यही घरमा बसेर गर्नुभयो। उहाँको लेखनाथ पौडेलको श्रीमतीसँग भेट भएको कुरा चाहिँ उहाँले कता कता उल्लेख गर्नुभएको छ लेखहरूमा। आइएससी अस्कल क्याम्पसबाट सकेपछि उहाँ चण्डीगढतिर लाग्नुभयो इन्जिनियरिङ गर्न, र त्यहीँ नै उहाँले पढ्दा पढ्दै कम्युनिस्टतिर उहाँको लगाव त्यसबेर सुरु भएको हो। मलाई अचम्म लाग्छ कमलजी, चण्डीगढमा त्यतिखेर चाहिँ अहिलेका भारतका प्रधानमन्त्री मनमोहन सिंह त्यतिखेर प्राध्यापक हुनुहुन्थ्यो, त्यति प्रभावशाली नेताहरू त्यहाँ बसेर प्राध्यापन गर्दा उहाँलाई पढाउने गुरु भएको कारणले गर्दाखेरि उहाँले चाहिँ काङ्ग्रेजी शिक्षा लिन सक्नु भएन, कम्युनिस्टतिर लाग्नु भएछ उहाँ। त्यो कारण के थियो भन्दाखेरि त्यतिखेरको राजनीतिक वातावरण, त्यतिखेर गरिबी होइन यो अवस्थामा, र रसियामा चाहिँ कम्युनिस्ट प्रभाव त्यति धेरै बढेको कारणले गर्दा त्यसको प्रभावले गर्दाखेरि पनि उहाँ कम्युनिस्टतिर लाग्नुभयो होला सायद
है,
तर वातावरण उहाँलाई सोध्नु भयो लाग्नुभयो अहिले त भन्न सकिएन। त्यसपछि उहाँको राजनीतिक जीवन चल्दै जाँदाखेरि चाहिँ 2051 सालदेखि चाहिँ उहाँले बढी चर्चा पाउनु भएको हो। 2051 सालमा माओवादीले सशस्त्र विद्रोह सुरु गर्यो, उहाँको त्यसको नेतृत्व उहाँले सुरु गर्नुभएको थियो र पछि मात्रै प्रचण्डजी आउनुभयो सशस्त्र विद्रोहको लागि। र विद्रोह गरेर 10 वर्ष जनयुद्धको बेला पनि उहाँले धेरै चर्चा पाउनुभयो. उहाँको नेतृत्व पनि राम्रो बौद्धिक व्यक्तित्वको रूपमा मानिनुहुन्छ उहाँ. र शान्ति प्रक्रियामा माओवादीलाई शान्ति प्रक्रियामा ल्याउने र नेपालमा राजनीतिक परिवर्तन अहिलेसम्म भएको चाहिँ जुन हामीले आकाङ्क्षा गरेको थियो एक्सपेक्ट गरेको थियो त्यो अनुसार राजनीति चलिरहेको थिएन, त्यो अनुसार विकास भइरहेको थिएन, त्यसरी कसरी त्यसलाई चाहिँ कसरी ल्याउन परिपूर्ति गर्न सकिन्छ भनेर चाहिँ 2051 सालमा जनयुद्ध सुरु गरे पनि बाबुराम भट्टराईले के भन्नुभएको थियो भने होइन युद्ध मात्रै होइन शान्तिबाट पनि हामीले परिवर्तन गर्न सकिन्छ है भन्दाखेरि उहाँले चाहिँ त्यही माध्यमलाई खास गरी मोहन वैद्य इन्डियामा पक्राउ परेपछि चाहिँ उहाँको प्रभाव पार्टीमा अलिक बढी भयो र उहाँले चाहिँ 62-63 सालतिर चाहिँ पार्टीलाई घुमाएर शान्ति प्रक्रियातिर ल्याउन सक्नुभयो. त्यसपछि शान्ति प्रक्रियामा ल्याउने क्रेडिट उहाँलाई जान्छ पार्टीलाई शान्ति प्रक्रिया ल्याउने र शान्ति प्रक्रियाका बेला शान्ति प्रक्रिया सुरु भएपछिको चुनावमा संविधान सभाको चुनावमा गोर्खाबाट उहाँ लड्नुभयो र सबैभन्दा अहिले निर्वाचित सभासदहरूमध्ये सबैभन्दा बढी मत ल्याउने बढी मत ल्याएर निर्वाचित हुने डाक्टर बाबुराम भट्टराई हुनुहुन्छ. उहाँले धेरै पटक उहाँको नाम चर्चामा आयो प्रधानमन्त्रीको रूपमा तर
जे होस् होइन पहिला पनि सबले बन भने जस्तो मैले सुन्थेँ होइन समाचारमा तर उहाँ के बन्न चाहनुहुन्थेन कि के थियो
उहाँ उहाँले अडान के लिनुभएको थियो भने म चाहिँ के भन्नु बहुमतबाट गठन हुने सरकारको प्रधानमन्त्री चाहिँ हुन्न भनेर उहाँले अडान लिनुभएको थियो. तर पनि अब परिस्थिति त्यसरी बन्यो, काङ्ग्रेसका सरकारमा नआउने परिस्थिति बनेपछि अहिले चाहिँ उहाँको पार्टीले के गर्यो भन्दाखेरि नेतृत्व माओवादी लिनै पर्छ र शान्ति प्रक्रियाको नेतृत्व माओवादीले लिएन भने शान्ति प्रक्रिया राम्रोसँगले अगाडि जान सक्दैन र एक हिसाबले चाहिँ माओवादी पार्टीले आफ्नो इन्ट्रेस्ट अनुसार काम गर्न सकिँदैन है भन्ने हिसाबले आफ्नो नेतृत्व खोजेकोले गर्दाखेरि बाबुराम भट्टराईलाई अगाडि सार्यो. सायद प्रचण्ड आउनु थियो भने माओवादीको नेतृत्वमा सरकार बन्ने थिएन कि हुने थिएन कि
हजुरलाई लाग्छ यहाँ बाबुराम भट्टराई अब भर्खर निर्वाचित हुनु उहाँले अब केही फरक ढङ्गले अथवा केही त्यस केही अलिक गरेर देखाउन सक्नुहुन्छ कि जस्तो लाग्छ हजुर?
उहाँ त्यो चाहिँ फ्याट्टै त भन्न नसकौँ होला गाउँजी तर उहाँले चुनावपछि माओवादीको नेता हेर्नु न माओवादी अध्यक्ष प्रचण्डको नेतृत्वमा जुन सरकार गठन भएको थियो त्यतिखेर अर्थमन्त्री भएर थोरै समय काम गर्नुभयो, 10 महिना काम गर्नुभयो. त्यो अवधिमा उहाँले अर्थ मन्त्रालयमा बसेर काम गर्दा उहाँले देखाउनु भएको क्षमता जुन छ नि त्यो चाहिँ सबैले प्रशंसा गरेका छन्. त्यो क्षमताको आधारमा त्यही हिसाबले त्यो स्पिरिटमा त्यो एनर्जीमा उहाँले फेरि काम गर्नुभयो भने चाहिँ उहाँबाट केही मात्रामा आशा गर्न सकिन्छ है अरू नेताहरू भन्दाखेरि.
हजुर अब नेपालमा त अब भनौँ न अब यो प्रधानमन्त्री चेन्ज त हरेक वर्षको 3-4 चोटि नै हुने जस्तो भइसक्यो होइन. अब झलनाथ खनाल त्योभन्दा अगाडि माधव कुमार नेपाल हुनुहुन्थ्यो, अब उत्तिखेर नै निर्वाचित भएर अब उत्तिखेर नै ढल्ने जस्तो छ नि होइन. यो बाबुराम भट्टराईको पनि त्यस्तै हुन्छ कि जस्तो लाग्दैन हजुरलाई?
त्यो त भन्न सकिन्छ, राजनीति हो होइन. अब कसरी हामीले भन्छ कतातिर घुम्न सक्छ होला. मलाई तपाईँले माधव कुमार नेपालको भन्दाखेरि ठ्याक्कै याद आयो, म यहाँ एउटा समाचार जस्तै भनिहाल्छु है.
तपाईँ
माधव कुमार नेपालले राजनीति राजीनामा दिएपछि धेरै समय प्रधानमन्त्री विहीन रह्यो है सरकार नेपाल. त्यतिखेर चाहिँ एकमात्र उम्मेदवार रामचन्द्र पौडेल नेपाली काङ्ग्रेसको सभापति रामचन्द्र पौडेल हुनुहुन्थ्यो. उहाँलाई चाहिँ त्यतिखेरको प्रावधान अनुसार के थियो भन्दाखेरि संसदको बहुमत ल्याउनु पर्ने है, संसद सदस्यको बहुमत ल्याउनु पर्ने, 601 सदस्यमा 301 ल्याउनु पर्ने थियो. उहाँले 17 पटकसम्म प्रयास गर्दाखेरि ल्याउन सक्नु भएन, 18 पटकको यसपालिको प्रयासमा नै बाबुरामसँग हार्नु भयो. कमजी लाग्दैन, अब त रामचन्द्र पौडेल राजीनामा दिएर हिँड्नुपर्छ होला
नि. अब त्यस्तो अब 18 पटक अब यस्तो हार्दा त उहाँलाई नै लाग्नुपर्ने हो नि अब होइन. अब उहाँको पार्टीले नै अब उहाँलाई चाहन्न जस्तो अब प्रधानमन्त्री धेरैले अब चुज नै गर्दैन भने अब उहाँ किन रहिरहने होइन.
क्षमता प्रधानमन्त्री गर्ने सौभाग्य छैन कि क्या हो जस्तो
त्यस्तै लाग्यो मलाई पनि त्यस्तै लाग्यो. 18 पटक भने त एकदम धेरै हो नि त्यो त. अब यहाँको अब यहाँ अस्ट्रेलियासित कम्पेयर गऱ्यो भने चाहिँ अब जे होस् एकचोटि हाऱ्यो भने अब अर्को चुनावमा चाहिँ देख्न गाह्रो हुन्छ कि होइन. अब उहाँ चाहिँ अब नेपालको पोलिटिक्स पनि होला 18 पटक भनेर चाहिँ जस अचम्मकै कुरा हो. अब कुनै यो रेकर्ड पनि हुनसक्छ जस्तो लाग्यो मलाई त.
अब यसपालि चाहिँ सायद 18 पटकसम्म पहिला जस्तो चुनाव गरिरहनु परेन किनभने नयाँ नियम यो चाहिँ सर्वोच्च अदालतले त्यो जस रामचन्द्र पौडेलको चाहिँ 17 पटकसम्म चुनाव गर्दा केही पनि निर्णय नआएपछि चाहिँ सर्वोच्च अदालतमा मुद्दा परेर सर्वोच्चले के भनिदियो भन्दाखेरि चुनावको बेला प्रधानमन्त्री चुनावको बेला तटस्थ अथवा के भने इम्पार्सियल बस्न नै पाइँदैन चुनाव चुनावको बेला मत हाल्दिनँ भन्न नै पाइँदैन हाल्नै पर्छ आउनै पर्छ हाल्नै पर्छ त्यो बाध्यकारी नियम चाहिँ सर्वोच्चले घोषणा गरिदिएपछि यसपालिको चुनाव एकैपटकमा निर्णय आयो तर पनि मलाई अचम्म लाग्दैछ तपाईँको 340 बाबुरामको पक्षमा र 235 रामचन्द्रको पक्षमा गर्दा अझै पनि त्यो अहिलेको सभासद सङ्ख्या भनेको चाहिँ 598 त्यो पुग्दैन त्यो चाहिँ राप्रपा नेपाल र नेम्बकीपालले चाहिँ बहिष्कार गरेको छ अब त्यो कानुन हिसाबले उहाँलाई के हुन्छ कारवाही हुन्छ कि कमलजी
सर खोइ अब त्यो चाहिँ मलाई चाहिँ अब नेपालको पोलिटिक्स बारेमा त्यति साह्रो त थाहा भएन म चाहिँ यहाँ धेरै बसेर पनि होला यहाँ अस्ट्रेलियामा जे होस् अलिअलि जे होस् किप अप टु डेट चाहिँ गर्छु म त्यस्तै गरी अब श्रोताहरू भर्खरै सुनिहाल्नुभयो बाबुराम भट्टराई जी चाहिँ नेपालको 35 प्रधानमन्त्रीमा निर्वाचित हुनुभएको छ आशा छ उहाँले नेपालमा हाम्रो नेपालमा केही चेन्जहरू ल्याउन सक्नुहुनेछ र नेपाललाई फेरि पिसफुल र एकदम युनाइटेड नेसन बनाउन एकदम जोडी गर्न सक्नुहुनेछ श्रोताहरू त्यस्तै गरी अब
कार्यक्रमको हजुर अन्त्यतिर आइपुग्न लागेका छौँ
एकदम लागेकै छौँ अहिले यहाँ हाम्रो घडीमा 10:24 गइसकेको छ श्रोताहरू आशा छ हजुरहरूलाई हाम्रो यो तिज स्पेसल कार्यक्रम मन पऱ्यो होला तिज भन्दा त महिलाको चाड हो तर हामी यहाँ पुरुषले प्रेजेन्ट गरिरहेको छौँ आज हाम्रो यहाँ
मोनाजी र हाम्रो नम्रताजी कहाँ हुनुहुन्छ
हजुर
तपाईँहरूले एकदम हामीलाई आज के भन्ने आफ्नो कार्यक्रम चाहिँ अर्काले गर्न
हजुर
तर पनि तपाईँले तिज मान्नु होला है हामी दुईजनाको तर्फबाट उहाँहरूलाई पनि तिजको शुभकामना
एकदम हाम्रो एथलेट बस्ने सम्पूर्ण महिला दिदी बहिनीहरूलाई सबलाई तिजको शुभकामना
र यसरी भन्दा पनि हुन्छ होला सायद कमलजी मुना र नम्रताजीलाई हामीले आज छुट्टी दिउँ नि
छुट्टी दिउँ हजुर
तिज बनाउनु
तिज बनाउनु अवश्य ठिक कुरा गर्नुभयो भने चाहिँ श्रोताहरू अहिले 10:25 गएको छ हजुरले हाम्रो यो कार्यक्रम www.radio.adelaide.edu.au मार्फत अनलाइन सुन्न सक्नुहुनेछ त्यस्तै गरी यो कार्यक्रम मिस गर्नुभयो भने www.ipajournal.com पनि सुन्न सक्नुहुनेछ श्रोताहरू अब हामी जानुपर्ने बेला भएको छ अब जाँदा जाँदै हजुरलाई मैले यो एउटा गीत एकदम मजाको गीत राखेर रा, जाने जान जाँदैछौँ यो गीतको बोल छ लरक्कै लर्क्यो राति रातो सारी भुइँमा
तिजको बेला लाउने रातो सारी भुइँमा
हजुर हजुर श्रोताहरू यो हप्ताको लागि यो तिज स्पेसल कार्यक्रमबाट म कमल
र म इन्द्र बिदा चाहन्छु यहाँको विकेन्ड राम्रोसँगले बितोस् यहाँको अर्को हप्ता शुभ बितोस् शुभरात्रि
शुभरात्रि
Oh, भइला